नेपाल दर्पणमा साथी जानुका दुवाडीसँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संविधानको मर्म अनुसार समयमै चुनाव गर्न प्रधानमन्त्री देउबालाई राष्ट्रपतिको आग्रह, सबै पक्षसँग छलफल चलिरहेको प्रधानमन्त्रीको भनाई।
6 महिनामा 154 वटा उद्योग दर्ता, झण्डै 2 खर्ब रुपियाँको लगानी प्रस्ताव, 13,700 जनाले रोजगारी पाउने अनुमान।
बाघको संख्या दोब्बर बनाए बापत बर्दिया राष्ट्रिय निकुञ्जलाई WWFको महत्वपूर्ण पुरस्कार। सिम्सा क्षेत्र मासिँदा नेपालमा सारस चराको संख्या घट्दै।
भारतीय ध्वजवाहक एयर इण्डिया आधिकारिक रूपमा टाटा समूहलाई हस्तान्तरण, एयर इण्डियाका सबै सम्पत्ति टाटाको स्वामित्वमा।
र पेनाल्टीमा आर्मीलाई हराउँदै मनाङ मर्स्याङ्दी आहारा गोल्ड कप फुटबलको फाइनलमा मोरिससँग पराजित भएमा आफू जिम्मेवार हुने मुख्य प्रशिक्षक अल्मुताइरीको भनाई।
भित्राएको महिना दिन पनि पुगेको थिएन कि,
जाने बेला भएकै थिएन। अस्ति मात्र त्यत्रो धुमधामले भित्राएका बिचरा।
त्यही त, राम्रो टिकाउ भनेर जुन पाई त्यही कार्पेट दिएछ, अनि कहाँबाट हुन्छ त।
सावधान, तपाईँ पनि यति कार्पेट खरिद गर्दा यति कार्पेट पछाडि प्रत्येक मिटरमा रहेको यतिको लोगो हेर्न नभुल्नुहोला।
शिक्षक सेवा आयोगको प्रावि, निमावि र मावि तहका तयारी कक्षाहरू अब घरमै बसेर सम्भव।
तर कसरी?
ओटिस एप छँदैछ नि। आफ्नो मोबाइलमा ओटिस एप डाउनलोड गरी नेपालकै उत्कृष्ट प्रशिक्षकले तयार गरेको भिडियो घरमै बसी तयारी गर्न मिल्ने, आफूलाई मन लागेको बेला जतिसुकै पटक पनि पढ्न पाइने र दैनिक परीक्षामा सामेल भई पृष्ठपोषण कक्षा लिन पनि पाइने।
तपाईँहरू पनि लोक सेवा तथा शिक्षक सेवा आयोगको तयारीका लागि आजै ओटिस एप डाउनलोड गरी मजाले पढ्नुहोस्।
सम्पर्क OTTISH ओटिस, लर्न एनीवेयर एनी टाइम।
फोन नम्बर 97483093 र 97483094।
घरमै पढौँ, समय र पैसाको बचत गरौँ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको भावना अनुसार तोकिएकै समयमा चुनाव गराउन सरकारलाई आग्रह गर्नुभएको छ। राष्ट्रपति निवास शीतल निवास पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले लोकतन्त्रको विशेषता नै आवधिक चुनाव भएकोले संविधानको मर्म र भावना अनुसार स्थानीय तह र अन्य चुनाव गर्न आग्रह गर्नुभएको राष्ट्रपति कार्यालयका संचार विज्ञ टीका ढकालले उज्यालोलाई जानकारी दिनुभयो। तोकिएको समयमा चुनाव गर्नु संविधानको कार्यान्वयनसँग पनि जोडिएकोले यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा राष्ट्रपतिले जोड दिनुभएको ढकालले बताउनुभयो। भेटमा प्रधानमन्त्री देउवाले संविधानको मर्म अनुसार नै चुनाव गर्नको लागि छलफल भइरहेको जवाफ दिनुभयो। प्रतिपक्षी दलले लगातार संसद अवरोध गर्दा चुनावसहित संविधानको कार्यान्वयनसँग जोडिएका अन्य काममा समेत अप्ठ्यारो भइरहेको प्रधानमन्त्री देउवाको भनाइ थियो। सबै दलसँग छलफल गरेर चुनावको बारेमा छिट्टै निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको भनाइ थियो। राष्ट्रपति र प्रधानमन्त्री बीच झण्डै 1 घण्टा कुराकानी भएको थियो। आउँदो जेठ 6 गते अघि नै स्थानीय तहको चुनाव हुनुपर्ने भए पनि सरकारले मिति घोषणा गरेको छैन। निर्वाचन आयोग, प्रतिपक्षी दल नेकपा एमाले, संविधान तथा कानूनविद लगायतले यथाशीघ्र चुनावको मिति घोषणा गर्न माग गरिरहेका छन्।
यस्तै नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि 3 बजेका लागि केन्द्रीय समितिको बैठक बोलाउनु भएको छ। बैठक भर्चुअल माध्यमबाट बस्नेछ। कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट बैठक बस्न लागेको हो। बैठकमा राष्ट्रिय सभा चुनावको समीक्षासँगै स्थानीय चुनावबारे छलफल हुने काँग्रेसले जनाएको छ। बैठकमा कार्य सम्पादन समिति गठनबारे पनि छलफल हुने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बताउनुभयो।
पछिल्लो 24 घण्टामा कोरोना संक्रमणका कारण थप 15 जनाले ज्यान गुमाएका छन्। आज ज्यान गुमाएका 15 जना सहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या 11,687 जना पुगेको छ। यस्तै पछिल्लो 24 घण्टामा 8,017 जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। पीसीआर र एन्टिजेन गरी 21,808 जनाको नमूना परीक्षण गर्दा 8,017 जनामा संक्रमण पुष्टि भएको हो। यस्तै थप 5,292 सहित नेपालमा कोरोना बाट निको हुनेको संख्या 837,004 जना पुगेको छ। सक्रिय संक्रमितको संख्या 90,576 जना पुगेको छ। 24 घण्टामा थप 5,54,566 जनाले कोरोना विरूद्धको खोप लगाएका छन्। नेपालमा अहिलेसम्म 3,04,75,589 मात्र खोपको प्रयोग भएको छ, जसमध्ये 1,64,58,475 जनाले कम्तीमा एक मात्रा र 1,37,34,390 जनाले पूर्ण मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै 12,000 थान नक्कली मास्क सहित काठमाडौँबाट चारजना पक्राउ परेका छन्। उपत्यकाको विभिन्न ठाउँमा अमेरिकन ब्रान्ड 3M मास्कको लोगो प्रयोग भएको नक्कली मास्क बिक्री वितरण भइरहेको सूचनाको आधारमा प्रहरीले त्रिपुरेश्वरको महालक्ष्मी ईशान इन्टरप्राइजेस र अनसेट सप्लायर्समा छापा मारेर चारजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ललितपुर टिकाथली घर भएका महालक्ष्मी ईशान इन्टरप्राइजेसका संचालक बुद्धि बहादुर कार्की, भोटेबहाल बस्ने श्रयांश लावती, संखुवासभाको सभापोखरी घर भई सादो बाटो बस्ने मुक्ति प्रसाद पोखरेल र भारतको राजस्थानका एस अग्रवाल रहेका छन्।
राष्ट्रिय भूमि आयोग चितवनले आउने 18 गतेदेखि लाल पूर्जा वितरणको प्रक्रिया शुरू गर्ने भएको छ। आयोगले भरतपुर महानगरपालिका 14 सहित 6 वडाबाट काम शुरू गर्न लागेको हो। आयोगले गएको हप्ता माओवादी पार्टीका नेता बद्री तिमल सिन्हालाई अध्यक्ष बनाएसँगै काम अघि बढाउन लागेको हो। सबै वडामा 6 दरले प्राविधिक सहित आवश्यक जनशक्ति परिचालन हुने अध्यक्ष तिमल सिन्हाको भनाइ छ। स्थानीय निकाय र सरकारवालाको उपस्थितिमा सेटेलाइट सहितका आवश्यक प्रविधि जुटाएर कामलाई तीव्रता दिइने उहाँले बताउनुभयो। भरतपुर महानगरपालिका मात्रै 10,029 जना दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेले लाल पूर्जाको माग गर्दै आवेदन दिएका छन्।
यस्तै नारायणी नदीमा झण्डै 5 अर्ब रूपियाँको लागतमा तटबन्ध निर्माणको काम थालिएको छ। वर्षेनी बर्खामा नदी मानव बस्ती पस्ने समस्यापछि तटबन्ध निर्माण थालिएको हो। आउँदो बर्खामा बाढ़ी रोक्न सक्ने गरी काम थालिएको नारायणी नदी तटबन्धन व्यवस्थापन आयोजना चितवन भरतपुरका प्रमुख रविन्द्र कुमार थापाले जानकारी दिनुभयो। तटबन्ध निर्माणका लागि पहिलो खण्डको बोलपत्र आह्वान भइसकेको र बाँकी 4 खण्डको यसै महिनाभित्र बोलपत्र आह्वान गर्ने गरी काम अगाडि बढ़ाइएको सिंचाई विभागका महानिर्देशक सुशील चन्द्र आचार्यले बताउनुभयो। नारायणी नदीले चितौनतर्फ भरतपुर महानगरपालिका र नवलपरासीतर्फ गैंडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका एवं विनय त्रिवेणी गाउँपालिका प्रभावित हुँदै आएका छन्।
पाटेबाघको संख्या दोब्बर बनाए बापत नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको सत्यमंगलम टाइगर रिजर्भले विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफको महत्वपूर्ण पुरस्कार जितेका छन्। सन् 2010 यता जंगली पाटेबाघको संख्या दोब्बर बनाए बापत बर्दिया राष्ट्रिय निकुञ्जले डब्ल्यूडब्ल्यूएफको T×T पुरस्कार पाउने भएको हो। बाघ संरक्षणको उत्कृष्ट कामको लागि बर्दिया निकुञ्जको खाता वन संरक्षण क्षेत्रलाई यो पुरस्कार प्रदान गरिने डब्ल्यूडब्ल्यूएफ नेपालले जनाएको छ। खाता संरक्षण क्षेत्रले नेपाल भारत सीमा क्षेत्रमा बाघको संरक्षणमा ठूलो भूमिका खेल्दै आएको छ। यो पुरस्कार यसै वर्षको सेप्टेम्बरमा रूसको भ्लादिभोस्तोक शहरमा हुने बाघ संरक्षण सम्बन्धी समारोहको अवसर पारेर प्रदान गरिनेछ। सन् 2009 बर्दियामा बाघको संख्या 20 भन्दा थोरै रहेकोमा सन् 2018 बढेर 90 पुगेको छ। यस्तै भारतको सत्यमंगलम टाइगर रिजर्भमा सन् 2011 25 बाघ रहेकोमा अहिले बढेर झण्डै 80 पुगेका डब्ल्यूडब्ल्यूएफले जनाएको छ। टाइगर्स अलाइभ इनिसिएटिभका प्रमुख स्टुअर्ट च्यापम्यानले बाघ संरक्षणमा स्थानीयले देखाएको संरक्षण निकै तारिफ योग्य र असाधारण रहेको बताएका छन्। यस्तै एकीकृत बाघ आवास कार्यक्रम आईयूसीएनका संयोजक सुगोतो रोयले बाघको वासस्थानको सुधार, शिकारको कडा अनुगमन र स्थानीयको इमान्दारिताका कारण बाघ संरक्षणमा राम्रो नतिजा देखिएको र यसबाट बाँकी विश्वले पाठ सिक्नुपर्ने बताउनु भएको छ।
यस्तै सिमसार क्षेत्र घट्दै गएकाले नेपालमा सारस चराको संख्या पनि घट्दै जान थालेको छ। एकै ठाउँमा बस्न रुचाउने रैथाने प्रजातिको सारस सालै पिछे घट्नुमा वासस्थान विनाश मुख्य कारण भएको चराविदहरू बताउँछन्। सिमसार मासेर स्थानीयले खेती गर्न थालेपछि सारस घट्न थालेको नेपाल पंक्षी संरक्षण संघका चराविज्ञ हिरूलाल डगौराले बताउनुभयो। शिकार गर्ने र कृषिमा विषादीको अन्धाधुन्ध प्रयोगले पनि चरा घट्दै गएको उहाँले बताउनुभयो। सारसको आहारा माछा, भ्यागुता, सर्प र अन्य किराको कमीसँगै सारस विगतको तुलनामा आधा घटेको उहाँको भनाइ छ। भर्खरै सकिएको जलपञ्ची गणनामा कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको चौवन्नीमा दुई र सतेही गाउँपालिकाको अर्को सिमसार क्षेत्रमा आठवटा सारस देखा परेका छन्। स्थानीयका अनुसार पहिला सारस एकै ठाउँमा 15-20 संख्यामा देखिन्थे। अण्डा र मासुका लागि यसको शिकार हुन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन 2029 सारसलाई संरक्षित पक्षीको सूचीमा राखेको छ। विश्वमा 15 र नेपालमा 4 प्रजातिका सारस पाइन्छ, जसमा कर्याङकुरुङ, लक्ष्मण, कालीकण्ठ र सारस नामकै सारस पाइने गरेको छ। दुई दशकपछि यस वर्ष कैलालीमा लक्ष्मण सारस देखा परेको छ, जसलाई खोया हाँस समेत भनिन्छ।
चालू आर्थिक वर्षको पहिलो छ महिनामा स्वदेशी र विदेशी गरी 154 उद्योग दर्ता भएका छन्। उद्योग विभागका अनुसार गत आर्थिक वर्षको छ महिनामा 103 उद्योग दर्ता भएकोमा यो वर्ष साउनदेखि पुषसम्म 51 बढेर 154 पुगेको छ, जसमध्ये 45 ठूला, 57 मझौला र 52 साना उद्योग रहेका छन्। यी उद्योगमा 1,86 अर्ब रूपियाँ लगानीको प्रस्ताव गरिएको छ। यसमध्ये 30,56 करोड रूपियाँ विदेशी लगानीको प्रस्ताव हो भने बाँकी स्वदेशी लगानी रहेको छ। गत आर्थिक वर्षको पहिलो छ महिनामा जम्मा 72,62 करोड रुपियाँ प्रस्तावित लगानीका उद्योग दर्ता भएका थिए। साउनदेखि पुषसम्म दर्ता भएका 154 उद्योगले 13,748 जनालाई रोजगारी दिने बताएका छन्। नेपालमा अहिलेसम्म उद्योगमा 24,70 अर्ब रुपियाँ लगानीका उद्योगहरू दर्ता भएका र यी उद्योगबाट 6,42,543 जनाले रोजगारी पाउने अनुमान गरिएको छ। सरकारले 15 करोड़ रुपियाँसम्म स्थिर पुँजी भएका उद्योगलाई साना उद्योग, 15-50 करोड़ रुपियाँसम्म पुँजी भएकालाई मझौला र 50 करोड़ रुपियाँ भन्दा धेरै लगानी भएका उद्योगलाई ठूला उद्योग भनेर परिभाषित गरेको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मदन बहादुर पनि बुढो मान्छे भएर के चिसेर हेर्ने, थाहै नभए जस्तो। सानिमा ब्याङ्कले रेमिटेन्स मुद्दती खातामा उच्च 11.05% ब्याज दर दिइरहेको छ भने बुझा, एकदम सुरक्षित ब्याङ्कमा उच्च ब्याज दर पाउने भएपछि चिठा पर्यो नि त।
साँच्ची एकदम कम निष्क्रिय कर्जा भएको सुरक्षित ब्याङ्क भएर पनि उच्च ब्याज दर दिनु त चिठा नै पर्नु हो। अब म सानिमा ब्याङ्कमा 11.05% ब्याज दरमा मुद्दती खाता खोल भनेर विदेशमा बस्ने छोरीलाई पनि भनिहाल्छु।
नबिर्स है, सानिमा ब्याङ्कले अन्य मुद्दती खातामा पनि 10.05% ब्याज दिइरहेको छ नि।
थाहा छ क्या, थाहा छ, थाहा भएर नै सानिमा ब्याङ्क जान लाग्दो हो नि। तपाईँहरू पनि सानिमा ब्याङ्कमा आजै उच्च ब्याज दरको मुद्दती खाता खोल्नुहोस्।
अनलाइनबाट खाता खोल्नका लागि www.sanimabank.com लगइन गरी एप्लाई फर अनलाइन अकाउन्टमा क्लिक गर्नुहोस्।
थप जानकारीका लागि 9801190119 सम्पर्क गर्नुहोला।
विगत 33 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी, नेपाल सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक प्रवर्धक रहेको नेशनल लाइफ इन्सुरेन्स कम्पनी, लाजिमपाट, काठमाडौँ।
जब पैसा चाहिन्छ आयमी गर्न आइन्छ, उतार पैसा पठाइन्छ, सारै नै रमाइन्छ।
किन
किन भने ढुक्कले पैसा बढाइन्छ, 1 GB डेटा पाइन्छ।
आइमी गरौँ रमाऊ, किनकि विदेशबाट मनीग्राम, इन्स्टेन्ट क्यास, इजी रेमिट र अल अन्सारी एक्सचेन्जबाट पठाएको रकम नेपालमा एनसेल प्रयोगकर्ताहरूले आइमी गरेर प्राप्त गर्दा 1 GB डाटा फ्रीमा पाइन्छ। आइमी गरौँ है।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संविधानको मर्म अनुसार समयमै चुनाव गर्न प्रधानमन्त्री देउवालाई राष्ट्रपतिको आग्रह, छ महिनामा 154 उद्योग दर्ता, झण्डै 2 खर्ब रुपियाँको लगानी प्रस्ताव, बाघको संख्या दोब्बर बनाए बापत बर्दिया राष्ट्रिय निकुञ्जलाई WWEFको महत्वपूर्ण पुरस्कार लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। नेपालको जनसंख्या 2,91,92,480 पुगेको तथ्याङ्क सार्वजनिक भएको छ। जनसंख्या 2078 प्रारम्भिक नतिजा अनुसार 10 वर्षमा नेपालको जनसंख्या 26,97,976 ले बढेको छ। वार्षिक जनसंख्या वृद्धि दर भने घटेको छ। 10 वर्ष अगाडि वार्षिक वृद्धि दर 1.35% रहेकोमा यसपटक भने 0.93% झरेको छ। जनसंख्या वृद्धि दर 80 वर्ष यताकै कम हो। विज्ञहरूले जनसंख्या वृद्धि दर घट्नुलाई स्वाभाविक भनेका छन्। तर यसअघि केन्द्रीय तथ्याङ्क विभाग सहित सरकारी र गैर सरकारी निकायले नेपालको जनसंख्या 3 करोड़ भन्दा बढ़ी रहेको प्रक्षेपण गरेका थिए। विभागका उपमहानिर्देशक हेमराज रेग्मीलाई हामीले सोधेका छौं, विभाग आफैले गरेको प्रक्षेपण अनुसार जनसंख्या 3 करोड़ पुगेन नि?
हामीले यस पूर्व विक्रम सम्बत 2068 सालको असाढ़ महिनामा, आजभन्दा झण्डै 10 वर्ष 6 महिना पहिले, 11 चरणको नेपालको राष्ट्रिय जनगणना भएको थियो। त्यतिखेर नेपालको जनसंख्या 2.65 करोड़को हाराहारीमा रहेको हामीले जानेकै छौं। त्यतिखेरका दरहरू, जनसंख्याका दरहरू भन्नाले मूलत जन्म दरका कुराहरू, मृत्यु दरका कुराहरू र बसाइसराई, जसलाई हामी जनसंख्याका अवयवहरू भनेर पनि भन्छौं, त्यतिखेर आजभन्दा 10 वर्ष पहिलेका ती दरहरूको आधारमा हामीले अनुमान गर्दा यतिखेरको जनसंख्या 3 करोड़ पुग्छ कि भन्ने हाम्रो आजभन्दा 10 वर्ष पहिलाको अनुमान हो। त्यो 10 वर्षभन्दा पहिलाको अनुमान सही साबित भएन। के भएछ भनेदेखि 10 वर्ष अगाडि र 10 वर्ष पछाडिको तुलना गर्दा अघि मैले उल्लेख गरेका यी जनसंख्याका अवयवहरू, जन्म दरमा निरन्तर कमी आएको, पहिला एकजना महिलाले आफ्नो जीवनकालमा धेरै केटाकेटी जन्माउने, हाम्रै आमाहरूले पनि कति धेरै जन्माउनु भयो, अब अहिले हाम्रो पालामा आउँदा त्यो संख्या घट्दै गएको, त्यस्तै गरेर मृत्यु दरमा पनि सुधार भएको, मृत्यु दर पनि मूलत केटाकेटीको मृत्यु दर, शिशु मृत्यु दर, बाल मृत्यु दरहरूमा निरन्तर कमी आएको र अलिकति अन्तर्राष्ट्रिय बसाई सराई पनि बढेको हो भन्दा, यसरी सबै सकारात्मक विषयहरू, यसलाई अब सकारात्मक हिसाबले हेर्नु पर्यो, जन्मले जनसंख्या जहिले पनि बढाउँछ, मृत्युले जहिले पनि जनसंख्या घटाउँछ र बसाई सराईको चाहिँ दोहोरो प्रभाव, जहाँ थपिन्छन् त्यहाँ गएर बढ्छ, जहाँ छोडेर जान्छन् त्यहाँ गएर घट्छ भने, यो तीनवटै कुराहरूलाई हामीले हेर्दा हामीले आजभन्दा 10 वर्ष पहिले गरेको अनुमान त्यतिखेर त्यो ठिक थियो, तर अहिले आउँदा चाहिँ त्यसमा परिवर्तन भइसकेछ।
अर्को एउटा जिज्ञासा के छ भने, वैदेशिक रोजगारीमा त्यति धेरै नेपाली गाछन्, विदेशमा बस्ने जनसंख्या किन थोरै?
थप प्रश्न आउनुपर्ने विषय के हो भने, हामीले नेपालको जनसंख्या 3 करोड़ पुग्यो होला भन्ने अनुमान गरे जस्तै विभिन्न स्रोतहरूबाट विदेश गएका नेपालीहरूको संख्या पनि ठूलो छ कि भन्ने अनुमान, यति भन्दा पनि कसैले 25 लाख, कसैले 40 लाख, कसैले कति लाख भनेर एउटा ठूलै संख्या छ कि भन्ने अनुमानहरू थिए। ती अनुमानहरू अब सत्यमा आधारित रहेनछन् भन्ने कुरा त हिजोको हाम्रो तथ्याङ्कले पनि पुष्टि गर्यो। तर यति भन्दा भन्दै पनि हिजो हामीले प्रकाशन गरेको झन्डै 21,70,000 नेपालीहरू अक्सर विदेशमा बसोबास गर्नुहुन्छ जनगणनाको समयमा भनेर जुन हामीले विवरण प्रकाशन गर्यौं, त्यसभित्र पनि केही लिमिटेसनहरू छन्। जसको परिवारै विदेशमा बस्नुभएको छ गणनाको समयमा, उहाँलाई सोध्ने, उहाँलाई समात्ने कोही पनि छैन यहाँ घरमा भनेदेखि, त्यस्तो परिवारहरू चाहिँ हाम्रो गणनामा जोडिएको छैन। नेपालभित्र कम्तीमा एकजना सदस्य भएको परिवारबाट चाहिँ हामीले उहाँ मार्फत तपाईँको परिवारका कतिजना सदस्यहरू विदेश हुनुहुन्छ, कहाँ हुनुहुन्छ, किन जानु भएको छ भन्ने विस्तृत विवरणहरू संकलन गरेका हौं। त्यसकारण हाम्रो अङ्कमा थोरै कमी त हुन सक्छ त्यो पूर्ण परिवारलाई जोड्दाखेरि, तर अन्य अन्य स्रोतहरूबाट आउने गरे जस्तो स्वाभाविक रूपमा विदेश गएको भन्ने कुरा चाहिँ प्रमाणित गरेन।
कुल जनसंख्या, महिला पुरुष, घर परिवार, विदेशमा रहेका, जिल्ला पालिकासम्मको आइसक्यो, अब के चाहिँ आउँछ, कहिलेसम्म लाग्छ?
जनसंख्या भनेकै संख्या र त्यसका विशेषताहरू हो। हामी कति छौं र कस्ता छौं भन्ने विषयको अध्ययन हामीले गर्न खोजेको हो। हामी कति छौं, कहाँ कहाँ छौं भन्ने सम्म हामीले थाहा पायौँ। अब हामी कस्ता छौँ भन्ने विषय अझै हामीलाई थाहा छैन है। हामी कहाँ केटाकेटी कति छन्, तन्नेरी कति छन्, बुढाबुढी कति छन्, कुनै धर्म मान्ने कति छन्, कुनै भाषा बोल्ने मान्छेहरू कति छन्, अथवा कुनै काम गर्ने मान्छेहरू कति छन्, बेरोजगार मान्छेहरू कति छन्, यी विवरणहरू नै विस्तृत जनसङ्ख्याका विस्तृत विशेषताहरू हुन्। यसबाहेक हामीले यसपालि ठूलो प्रश्नावली प्रयोग गरेका थियौँ। हामीले सोधेकै के हो त भन्दा, जनसङ्ख्याका विशेषताहरू, सङ्ख्याका अतिरिक्त विविध विशेषताहरू हामीले त्यहाँ सङ्कलन गरेका छौँ। शैक्षिक अवस्थाका कुराहरू छन्, स्वास्थ्यका कुराहरू छन्, सेवा सुविधामाथिको पहुँचका कुराहरू छन्, घरको प्रकारका कुराहरू छन्, त्यसपछि विभिन्न वित्तीय संस्थामाथिको पहुँचका, ऋणको पहुँचका, जग्गा जमिनका कुरा, गाई बाख्राका कुराहरू छन्, भेडा बाख्राका, गाई भैँसीका कुराहरू छन्। यी जम्मै विस्तृत विवरणहरू जुन जनसङ्ख्यासँग जोडिएका विशेषताहरू हुन्, आर्थिक विशेषता, सामाजिक विशेषता, जनसाङ्ख्यिक विशेषता र केही भौगोलिक र वातावरणीय विशेषताहरू पनि हामीले यसपालि सङ्कलन गरेका छौँ। तिनै विशेषताहरूलाई हामीले आगामी दिनमा प्रकाशन गर्ने विस्तृत प्रतिवेदन
लाग्ला।
हाम्रो प्रारम्भिक अनुमान अनुसार 6 महिनाभित्र भन्ने छ।
उहाँ हुनुहुन्थ्यो तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मी। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। मोरङको धनपालथान गाउँपालिका साथ कमलपुर नजिकैको उखुबारीमा दुईजनाको शव फेला परेको छ। दुईवटा खाल्डोमा गाडीको अवस्थामा दुईजनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। शवको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुन सक्ने प्रहरीले जनाएको छ। यसैबीच सोलुखुम्बुमा निर्माणाधीन 86 मेगावाट क्षमताको सोलुखोला दुधकोशी जलविद्युत आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एकजना मजदूर बेपत्ता भएका छन्। आज बिहान सुरुङ मार्गमा जाने क्रममा बकेट चुनिदा 12 राकेश चौधरी र हराइरहेको र घाइते अङ्गद रायको उद्धार गरिएको प्रहरीले जनाएको छ। यसैबीच काठमाडौँको शंकरापुर नगरपालिका 3 बोजेनीमा निसासी र श्रीमान श्रीमतीको ज्यान गएको छ। गैराती माकल बारेर सुतेका 52 वर्षका पदम बहादुर थिङ र श्रीमती 45 वर्षकी फूलकुमारी थिङको निसासी र ज्यान गएको प्रहरीले जनाएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
क्वालिटी र स्वादमा कुनै सम्झौता नगरी तपाईँहरूको अर्डर अनुसारको फूड ड्रिङ्क्स तथा बेकरीका आइटमहरू 24 घण्टा जुनसुकै समयमा काठमाडौँ उपत्यकाभित्र हजुरहरूले चाहेको स्थानमा डेलिभरी गर्न हामी तयार बसेका छौँ। लाटो कोसेरो जो रातभर नसुती तपाईँहरूको सेवामा हाजिर छ। www.latokosero.com फोन 98473 79890 98010 79890। रमाइलो गर्नुहोस् आफ्नै घरमा लाटो कोसेरोको भरमा।
थोरै बचत धेरै कायदा, बीमाका सन् फाइदै फाइदा।
सरकारी स्वामित्व र बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय बिमा संस्थान।
जीवन बिमाका लागि आजै राष्ट्रिय बिमा संस्थान रामसाहपत काठमाडौँ वा नजिकैको शाखामा सम्पर्क गरौँ।
जहाँ जता रहे पनि
जति दौड्थौं करे पनि
न भुलौं है आराम चाहिन्छ।
त्यसका लागि क्लासिक म्याट्रिस छ।
हो, बिहानदेखि साँझसम्मको काम र थकानबाट हामीलाई विश्राम पनि चाहिन्छ। आरामदायी निन्द्रा र ताजा बिहानीका लागि क्लासिक म्याट्रिस, क्लासिक इन्डस्ट्रिज प्राली।
मिठो मिठो खानाले कक्को मान राख्छोला, स्वादिलो खाना नरमाउनेको होला। करेन्ट मसला नभनेको, करेन्ट मसला नरमाउनेको होला।
हाइजेनिक टेस्टी एन्ड फ्रेस त्रिमूर्ति इंडस्ट्रीज प्राइवेट लिमिटेड रूपन्देही बुटवल द्वारा उत्पादित करेन्ट चिकन मसला, सब्जी मसला, चाउमिन मसला, मोमो मसला, चाट मसला, गरम मसला र अन्य विभिन्न मसलाहरू। करेन्ट मसला, स्वादको झट्का।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले भिजिट भिसामा विदेश पुर्याई नेपाली नागरिकलाई अलपत्र बनाउने वैदेशिक रोजगार व्यवसायहरूलाई सरकारले कार्यवाही गर्ने बताउनु भएको छ। मन्त्रालयमा भिजिट भिसामा युए पुगेर अलपत्र भई फर्केकाहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले विदेशमा अलपत्र बनाउने दलाल र म्यान पावर कम्पनीहरूको फन्दाबाट जोगाउन सरकारले मन्त्रालयका उपसचिव तथा सीआईबीका प्रहरी नायब उपरीक्षक सम्मिलित मार्सल टीम गठन गरेको बताउनुभयो।
गृह मन्त्रालयले प्र्याङ्क भिडियोको नाममा सम्बन्धित व्यक्तिको सहमति बिना कुनै प्रकारको तस्विर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कार्यवाही हुने चेतावनी दिएको छ। मन्त्रालयले आज एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमति बिना तस्विर खिचेर भिडियो बनाएर अनुमति बिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जो कोहीलाई पनि कार्यवाही गर्ने चेतावनी दिएको हो।
चार दिनसम्म लगातार घटेको शेयर बजार हप्ताको अन्तिम दिन भने सामान्य बढेको छ। शेयर बजार परिसूचक निफ्टी आज 3.29 अङ्कले बढेर 2779.9 93 बिन्दुमा पुगेको छ। आज 66,75,000 किता सेयर 3,34 करोड़ रूपियाँमा कारोबार भए।
गुल्मीको रूरूमा अटिजम पाठशाला बन्ने भएको छ। रूरू क्षेत्र गाउँपालिका एक रूरू रातामाटामा अटिजम पाठशाला बन्ने भएको पाठशाला भवनको आज गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतमले शिलान्यास गर्नुभयो।
कोरोनाको महामारीको समयमा नागरिकलाई सजिलो गरी सेवा प्रवाह गर्न जुम्लामा एकीकृत हेल्प डेस्क गुम्ती शिविर शुरू भएको छ। शिविरमा खोप लगाउन नपाएका नागरिकलाई खोप लगाउने, कोरोनाको शंका लागेका इच्छुक व्यक्तिलाई एन्टिजेन परीक्षण गर्ने, मास्क नलगाएकाहरूलाई मास्क लगाउने एकीकृत सेवा शुरू गरिएको हो। यसै गरी मोडना खोप लगाउन छुटेका बाल बालिकाहरूलाई 2078 माघ 15 गतेदेखि लगाइने भएको छ।
एक हप्तादेखि विद्युत सेवा बन्द हुँदा हुम्लाको सिम्पकोट गाउँपालिका याङ्गु गाउँका नागरिक अन्धकारमा बस्न बाध्य छन्। विद्युत सेवा नहुँदा रातिको समयमा सल्लाहको दियोको भरमा रात बिताउनुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ।
सङ्खुवासपाको मोकालु गाउँपालिकाको केन्द्र नुम बजारमा नकली नोट फेला परेको छ। सिद्धार्थ बैंकको शाखा कार्यालय नुम बजारमा स्थानीय एक महिलाले जम्मा गर्न ल्याएको पैसाको बिटोमा 1,000 को नोट नक्कली फेला परेको सहायक म्यानेजर दिलबहादुर विश्वकर्माले बताउनुभयो। 1,000 को नोटलाई कलर प्रिन्ट गरिएको र अन्य नोटभन्दा अलि सानो साइज भएकाले सजिलै पत्ता लागेको उहाँले बताउनुभयो।
नेपाल दक्षिण एसियामा धेरै प्रतिशत खोप लगाउने सूचीमा परेको खबरबारे मिसङ्गी शेर्पा सहमति जनाउँदै लेख्नुहुन्छ, यो राम्रो खबर हो। पछिल्लो समय खोप अभियान तीव्र भएको छ र धेरै नागरिक खोप लगाउने बारे सकारात्मक पनि देखिएका छन्। यसै विषयमा भूपबहादुर बडाथोकी शंका व्यक्त गर्दै लेख्नुहुन्छ, तथ्याङ्कमा मात्र होला, यथार्थ चाहिँ पत्याउन गाह्रो भयो। हाम्रै ठाउँतिर कतिपयले एक मात्र खोप पनि लगाएका छैनन्। बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिनुभएको खबरमा चन्द्र उदासी उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, नेपालको हरेक क्षेत्रमा बिचौलियाको बिगबिगी छ, सबै क्षेत्रमा प्रभावकारी अनुगमन गरियोस्। यही विषयमा अनिल पौडेल लेख्नुहुन्छ, कुनै पनि कामका लागि घुस दिनुपर्ने व्यवस्थाको पूर्ण रूपमा अन्त्य गर्न सक्नुहोस् मन्त्रीज्यू, होइन भने तपाईँको निर्देशन पनि अरू मन्त्रीको जस्तै गफमै सीमित हुनेछ। चन्द्रप्रकाश राजवंशी भन्नुहुन्छ, हाम्रो देशमा खालि सस्तो लोकप्रियताका लागि मात्र काम गर्ने चलन बसिसक्यो। एउटा राम्रो प्रणाली बसाएर त्यसलाई कडाईका साथ पालना गर्न लगाउनु भयो भने तपाईँलाई विश्वास गरौँला मन्त्रीज्यू, सक्नुहुन्छ भने दिगो रूपमा नतिजा आउने गरी काम गर्नुहोस्। नेपालको प्रारम्भिक जनगणना सार्वजनिक भएको सन्दर्भमा अमृत बहादुर चेमजोङ लिम्बू लेख्नुहुन्छ, मेरो गणना गर्न कोही पनि आएनन्, म जस्ता अरू थुप्रै छुट्नु भएको होला, आफ्नो गणना नभएकाले होला, तथ्याङ्कप्रति विश्वास पनि खासै लागेन। अनि याम अधिकारीको पनि अमृत बहादुर चेमजोङको जस्तै प्रतिक्रिया छ। उहाँ लेख्नुहुन्छ, मेरो परिवारको पनि गणना भएकै छैन, मेरो छर छिमेकमा पनि छुटेका छन्, वडा कार्यालय र गणकहरूलाई छुटेको जानकारी पनि गराए, तर पनि कोही फेरि आएर गणना गरेनन्। विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी दामोदर नेउपाने। नेपाल दर्पणमा अब एउटा विदेशको खबर। भारत सरकारले आफ्नो स्वामित्वमा रहेको एयर इण्डिया आधिकारिक रूपमा निजी क्षेत्रको टाटा समूहलाई हस्तान्तरण गरेको छ। ऋणमा डुबेको एयर इण्डियालाई गएको अक्टोबरमा टाटा कम्पनीले किनेको थियो। 69 वर्ष अघि भारत सरकारले टाटा कम्पनीबाटै एयर इण्डिया किनेकोमा सञ्चालन गर्न नसकेपछि फेरि टाटालाई नै बेचेको हो। भारत सरकारले टाटालाई एयर इण्डिया बेच्नको लागि गत वर्ष 18,000 करोड रुपियाँको सेयर खरिद सम्झौता भएको थियो। एयर इण्डियाको साथमा टाटाले एयर ट्रान्सपोर्ट, एयरलाइन्स अलाइड सर्भिसेस, एयर इण्डिया इन्जिनियरिङ सर्भिसेस र होटल कर्पोरेसन अफ इण्डिया पनि खरिद गरेको छ। एयर इण्डियासँग लन्डनको हिथ्रो विमानस्थलमा मूल्यवान स्थल, 130 वटा भन्दा धेरै विमान, हजारौं प्रशिक्षित पाइलट सहितका सम्पत्ति रहेकोमा अब सबै टाटाको स्वामित्वमा गएका छन्। सन् 2007 घाटामा रहेको एयर इण्डियाको दैनिक घाटा $26,00,000 रहेको बीबीसीले जनाएको छ।
अब खेल खबर। त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै मनाङ मर्स्याङदी आहारा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। पोखरा रंगशालामा मनाङले आर्मीलाई पेनाल्टीमा 4-3 गोलले हरायो। निर्धारित 90 मिनट र अतिरिक्त 30 मिनटमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो। खेलको 9 मिनटमा मनाङले पेनाल्टी पाए पनि विमल राणाले गोल गर्न सकेनन्। मनाङले अहिलेसम्म 6 पटक आहारा गोल्ड कपको उपाधि जितेको छ। मनाङले अब उपाधिका लागि पर्सी सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नेछ। हिजो मछिन्द्रलाई 3-1 गोलले हराउँदै एपीएफ फाइनलमा पुगेको छ। प्रतियोगिताको विजेता टोलीले 10,01,000 र उपविजेताले 5,01,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछ।
र नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल मुताइरीले मोरिससँगको मैत्रीपूर्ण खेलमा जीत हात पारे त्यसको सम्पूर्ण श्रेय खेलाड़ीलाई जाने बताएका छन्। आज सामाजिक सञ्जाल फेसबुक मार्फत मुख्य प्रशिक्षक अल मुताइरीले नेपाली टोलीले जीत हात पारे त्यसको सम्पूर्ण श्रेय खेलाड़ीलाई जाने र पराजय भोगे त्यसको जिम्मेवार आफू मात्र हुने बताएका हुन्। नेपालले पहिलो पटक अफ्रिकी देश मोरिससँग मैत्रीपूर्ण फुटबल खेल्दैछ। त्रिपुरेश्वरको दशरथ रंगशालमा पर्सि शनिबार र आउँदो मंगलबार मोरिससँग मैत्रीपूर्ण खेल हुन लागेको हो। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संविधानको मर्म अनुसार समयमै चुनाव गर्न प्रधानमन्त्री देउबालाई राष्ट्रपतिको आग्रह, सबै पक्षसँग छलफल चलिरहेको प्रधानमन्त्रीको भनाई।
छ महिनामा 154 उद्योग दर्ता, झण्डै 2 खर्ब रूपियाँको लगानी प्रस्ताव, 13,700 जनाले रोजगारी पाउने अनुमान।
बाघको संख्या दोब्बर बनाए बापत बर्दिया राष्ट्रिय निकुञ्जलाई डब्ल्यूडब्ल्यूएफको महत्वपूर्ण पुरस्कार, सिमसार क्षेत्र मासिँदा नेपालमा सारस चराको संख्या घट्दै।
भारतीय ध्वजावाहक एयर इण्डिया आधिकारिक रूपमा टाटा समूहलाई हस्तान्तरण, एयर इण्डियाका सबै सम्पत्ति टाटाको स्वामित्वमा।
र पेनाल्टीमा आर्मीलाई हराउँदै मनाङ मर्स्याङ्दी आहारा गोल्ड कप फुटबलको फाइनलमा मोरिससँग पराजित भएमा आफू जिम्मेवार हुने मुख्य प्रशिक्षक अल मुताइरीको भनाई।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सरोज थापासँगै हामी जानुका दुवाडी र अर्जुन पोखरेल पनि विदा हुन्छौं। कोरोना विरुद्धको खोप लगाउन छुट्नु भएको छ भने आफ्नो वाडामा सम्पर्क गर्नुहोला। नमस्कार।